नमस्कार, कार्यक्रम आजको सन्दर्भमा स्वागत गर्छु। म निरज पिठाकोटी, सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्जबाट हरेक दिन बिहान 7 बजेदेखि सभा 7 बजेसम्म प्रसारण हुने नियमित कार्यक्रम आजको सन्दर्भमा हामी समसामयिक विषयमा छलफल गर्छौं। कार्यक्रम आजको सन्दर्भमा आज हामी अलिकति फरक विषयमा कुराकानी गर्छौँ। सधैँ समसामयिक विषयमा कुराकानी गरिरहेका थियौँ र अहिले समसामयिक विषय नै रहेको छ। खास गरी हामी खेलकुद क्षेत्रको विकासको विषयमा कुराकानी गर्छौँ र खेलकुद क्षेत्रको विकासको कुराकानी गर्दा अहिले शारीरिक सुगठन जुन नेपाललाई एउटा विश्व स्तरमा चिनाउन सफल भएको छ त्यसै विषयमा कुराकानी गर्छौँ र शारीरिक सुगठनको इतिहास हेर्दाखेरि नेपालमा शहीद धर्मभक्त माथिमाले भारतको बङ्गालमा शारीरिक व्यायामशालाबाट सिकेको ज्ञान नेपालमा आएर प्रयोग गर्न थालेपछि यसको अभ्यास हुन थालेको एउटा इतिहास छ। त्यसै गरी पुरानो इतिहास हेर्दाखेरि परम्परागत ढुङ्गालाई उचालेर ग्रिसमा चाहिँ यसको सुरुवात भएको मानिन्छ र 19औं शताब्दीमा यसको विकास भएको इतिहास देख्न पाइन्छ, पढ्न पाइन्छ। र नेपालमा भने यो पछिल्लो समयमा स्वर्ण पदक जितेर नेपाललाई विश्वभर चिनाउन सफल हुनुभएका एकजना व्यक्तित्व हामीसँग आज हुनुहुन्छ। उहाँ हुनुहुन्छ शारीरिक सुगठन प्रतियोगिता थाइल्यान्डमा सम्पन्न हुँदाखेरि स्वर्ण पदक विजेता महेश्वर महर्जन। यहाँलाई स्वागत छ। यहाँले नेपाललाई स्वर्ण पदक जिताएर शारीरिक सुगठनमा स्वर्ण पदक जिताएर विश्वभर चिनाउन सफल हुनुभयो, त्यसको पहिलो अनुभव यहाँलाई अलिकति सेयर गरिदिनुहोस् न।
अब यहाँभन्दा अगाडि जुन मैले चाहिँ यो फिटनेस एन्ड बडी बिल्डिङ सुरु गरेको भनेको चाहिँ 1997 हो। त्यो बेलामा अहिलेसम्मको अन्तरालमा 20-22 वर्ष भयो मैले यो फिटनेस लाइन चाहिँ जोइन गरेको होइन। अब हुन त पहिला अब यसरी चाहिँ मिस्टर एसिया मिस्टर वर्ल्डमै चाहिँ गोल्ड मेडलहरू ल्याएर चाहिँ आफ्नो देशले चिनाउँछु भन्ने त्यो सोच चाहिँ थिएन पहिला। पहिला फर्स्ट टाइम जिम जाने बेलामा इट वाज 1997 जब मैले युनिभर्सिटी जिम जोइन गरेको थिएँ मेरो घर छेउको। त्यहाँनिर चाहिँ मैले चाहिँ फर्स्ट टाइम मैले जिम जोइन गर्दाखेरि चाहिँ मैले त्यहाँको दाइलाई त्यहाँको जुन मेरो गुरु हुनुहुन्छ उहाँलाई चाहिँ मैले म धेरै चाहिँ बडी ठुलो नबनाउने मतलब नर्मली फिटनेस हिसाबमा जस्ट फिट हुनुको लागि मात्र म जिम गर्छु भन्ने हिसाबले चाहिँ मैले जोइन गरेको थिएँ। अनि त्यसै गरी 1999 जब मेरो बडीमा ट्रान्सफर्मेसनहरू आयो त्यसपछि चाहिँ मैले चाहिँ 2004 चाहिँ मैले फर्स्ट चाहिँ नेसनल च्याम्पियनसिपमा चाहिँ मैले संलग्न भयो। त्यो चाहिँ 10औं धर्मश्री थियो जुन हाम्रो नेपाल व्यायाम मन्दिरले अर्गनाइज गर्छ। अनि त्यसपछि चाहिँ अनि त्यसमा चाहिँ राम्रो चाहिँ उपाधि चाहिँ मतलब हात पारेपछि चाहिँ त्यसपछि मैले विभिन्न नेसनल गेमहरू खेल्दै अगाडि बढेँ। अनि नेसनल गेमहरूमा जस्तै मैले 8-10 वर्ष चाहिँ मैले नेसनल गेम खेलिसकेपछि चाहिँ आफ्नो वेट क्याटेगोरीमा गोल्ड मेडल र कुनैमा चाहिँ ओभरअल च्याम्पियनसिपहरू पनि चाहिँ जित्न सफल भयो। अनि त्यसपछि चाहिँ मलाई हाम्रो नेपाल बडी बिल्डिङ एसोसिएसन जुन मतलब हाम्रो सङ्घ छ नेपाल बडी बिल्डिङ एसोसिएसन त्यहाँबाट चाहिँ मलाई चाहिँ दाइहरूले चाहिँ इन्टरनेसनल गेमको लागि चाहिँ मलाई आह्वान गर्यो। त्यसपछि चाहिँ मैले इन्टरनेसनल गेम फर्स्ट 2012 थियो त्यो चाहिँ 47 एसियन बडी बिल्डिङ भियतनाममा। अनि त्यो बेलामा चाहिँ अब एउटा यस्तो लाग्थ्यो कि आफूलाई इन्टरनेसनल गेम जुन हाम्रो फिटनेस एन्ड बडी बिल्डिङमा इन्टरनेसनल गेम खेल्ने भनेको नेपालीहरूको लागि चाहिँ यो खेल चाहिँ बिल्कुलै होइन जस्तो लाग्थ्यो मलाई। किनभने अब हामीभन्दा जुन मतलब बाहिरको कन्ट्रिजहरू चाहिँ हामीभन्दा एकदमै चाहिँ अगाडि बढिसकेका थियो
शारीरिक बनावटको हिसाबले पनि नेपालको लागि चाहिँ
जुन एउटा प्रिपरेसन जुन एउटा डाइट प्लान जुन एउटा सप्लिमेन्ट अनि साइन्स सबै कुरा चाहिँ उनीहरू हामीभन्दा धेरै अगाडि 15-20 गुणा नै अगाडि थिए होइन। अनि जे होस् अब आफ्नो मिहिनेत चाहिँ छोडेन, अब नेसनल ओभरअल च्याम्पियनसिप पछि चाहिँ इन्टरनेसनलमा चाहिँ मैले कसरी चाहिँ मेडल ल्याउने भन्ने मात्रै सोचमा थियो, त्यो एउटा मेरो सपना नै भएको थियो। अनि त्यसै गरी 2014 चाहिँ जुन हाम्रो पाकिस्तानमा भएको थियो साउथ एसियन बडी बिल्डिङ च्याम्पियनसिप अनि त्यसमा चाहिँ हामीले ब्रोन्ज मेडलसम्म ल्याउन सफल भयो। अब ब्रोन्ज मेडल ल्याइसकेपछि सिल्भर र ब्रोन्ज पनि गोल्ड पनि ल्याउन सकिन्छ भन्ने आफूलाई विश्वास थियो होइन। त्यसै गरी चाहिँ अनि 2016 चाहिँ भुटानमा हुँदाखेरि चाहिँ हामीले मिस्टर एसियामा 48 देशहरूमध्ये प्रतिस्पर्धा गरेर चाहिँ 75 वेट क्याटेगोरीमा गोल्ड मेडल ल्याउन सफल भयौँ। अनि त्यसै गरी चाहिँ अनि 2018 हालि साल गएकोमा चाहिँ मिस्टर वर्ल्डमा चाहिँ फेरि नेपालको लागि र हामी सबै नेपाली जनताको लागि चाहिँ गोल्ड मेडल ल्याउन सफल भयो।
हजुर, यहाँसम्म आउँदाखेरि नेपालमा खेलकुद क्षेत्र अलिकति हेप्पिएको क्षेत्र भनिन्छ होइन, त्यसमा पनि यो बडी बिल्डिङ चाहिँ बढी हेप्पिएको क्षेत्र भनेर भनिन्छ। अब यो हेप्पिएको क्षेत्र खेलमा चाहिँ हेप्पिएको खेलमा चाहिँ यहाँले विश्व स्तरमा चिनाउन सफल हुनुभयो, यस्तो हेर्दाखेरि तपाईँको व्यक्तिगत अनुभव चाहिँ के लाग्छ नेपालमा साँच्चीकै यो
खेललाई चाहिँ हेप्पिएको क्षेत्र भन्न मिल्दैन होइन। अब एउटा चाहिँ कस्तो भन्दाखेरि हरेक कुराको लागि चाहिँ एउटा सोर्स चाहिन्छ होइन। अब जुन हाम्रो सरकार हाम्रो नेपाल सरकारबाट चाहिँ कस्तो भन्दाखेरि खेलहरू विभिन्न छन्, जस्तै अब जसरी क्रिकेट, फुटबल, टेक्वान्डो, जुडो, स्विमिङ होइन, जस्तै जस्तो खेलहरू छ, यो फिटनेस एन्ड वेलबिङ एउटा खेल हो, तर सबै खेलहरू चाहिँ हाम्रो नेपाल ओलम्पिक कमिटीमा दर्ता हुन्छ, जुन रजिस्टर हुन्छ भने चाहिँ हाम्रो यो जुन फिटनेस एन्ड बडी बिल्डिङ चाहिँ कुनै चाहिँ स्पोर्ट्स चाहिँ लाइनहरू छ जुन चाहिँ नेपाल ओलम्पिक कमिटीमा दर्ता हुँदैन। अनि दर्ता नहुने बित्तिकै के हुन्छ भन्दाखेरि दर्ता हुनेमा चाहिँ हाम्रो जुन इयरली बजेट पास हुनेमा चाहिँ त्यो चाहिँ एकदम म्याक्सिमम आउँछ। जस्तै फुटबललाई 15 करोडदेखि 25 करोडसम्म आउँछ भने अब दर्ता नहुने ओलम्पिक कमिटीमा दर्ता नहुने चाहिँ मतलब खेल क्षेत्रमा चाहिँ एकदमै कमाउँछ। अब भने मैले अब 4-6 लाख रुपियाँ भनेको एकदम मिनिमम नै बजेट हो त्यो होइन, अब त्यो पनि फेरि खेलमध्ये सबैभन्दा महँगो खेलमा चाहिँ अब यो हाम्रो शारीरिक सुरक्षा गर्छ, अब त्यसमा अब सबैभन्दा बढी खर्च चाहिने र सबैभन्दा कम बजेट आएको कारणले चाहिँ हामी खास पछि परेको हौँ होइन। अब यो विषयमा चाहिँ सरकारले नै अब यो खेलकुदमा चाहिँ जुन यो फिटनेस एन्ड बडी बिल्डिङलाई चाहिँ एकदम निहालेर हेरेर चाहिँ यो खास गेममा चाहिँ कस्तो हुन्छ, कहाँसम्म चाहिँ मतलब खेलाडीहरूले कहाँसम्म चाहिँ आफूले चाहिँ मिहिनेत गरेर कहाँसम्म चाहिँ पुग्नुपर्छ भन्ने कुराको एकचोटि विस्तृत रूपमा जानकारी दिनुभयो भने चाहिँ यो खेलबाट सबै खेलहरू जस्तै आफ्नो देशको नाम र नेपाली दाजुभाइ दिदीभाइ सबैजना जनताको नाम चाहिँ अगाडि ल्याउन सफल।
तपाईँ एकजना अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सफल हुनुभएको खेलाडी हुनुभयो, नेपालको सन्दर्भमा भन्दाखेरि नेपालको सन्दर्भमा खेल क्षेत्रमा अलिकति बजेट पनि अभाव भएको कुराहरू यहाँले राख्नुभयो होइन, अहिले चाहिँ अब हरेक खेल क्षेत्रमा नेपालमा चाहिँ सम्भावनाहरू कस्तो देख्नुहुन्छ यहाँले?
अब सम्भावना भन्नाले सम्भावना हुँदैन भएको चाहिँ होइन होइन, अब मैले एउटा हिजो हाम्रो इन्टरभ्यू भने एफएमको इन्टरभ्यूमा त्यसमा चाहिँ के भन्यो भन्दाखेरि अब यसलाई न्यालेर हेर्ने हो र अझै पनि हामीसँग समय छ जुन हामी अगाडि निरन्तर बढ्न सक्छौँ होइन। अब एकजना नेपाली भएर चाहिँ यसरी चाहिँ एउटा आफ्नो मिहिनेत, आफ्नो बल बुद्धिले र सबैको एउटा सहयोगले चाहिँ हामीले यहाँसम्म पुग्न सफल भयौँ फिटनेस एन्ड बडीबिल्डिङबाट। अब अहिले पनि सरकार र राज्यले केही पनि हेर्दैन भने चाहिँ अब सबै खेलाडीहरू र मतलब जुन यो नेसनल इन्टरनेसनल गेममा निरन्तर लाग्ने खेलाडीहरूले पनि के सोच्छ भन्दाखेरि अब यतिसम्म चाहिँ मिस्टर एसिया मिस्टर वर्ल्डसम्म पनि गोल्ड मेडलहरू ल्याएर चाहिँ देशको लागि ल्याएर पनि अब उसलाई के छ त भन्ने कुरा एउटा पनि त हुन्छ होइन। अब मैले चाहिँ अब जुन हाम्रो यो इन्टरनेसनल नियम अनुसार चाहिँ बाहिर चाहिँ हाम्रो नेपाल बाहेक बाहिर खेलाडीहरूलाई के छ भन्दाखेरि आफ्नो वेट क्याटेगोरीमा गोल्ड मेडल आइसकेपछि चाहिँ त्यहाँको सरकारले ब्याक टु आफ्नो कन्ट्री गइसकेपछि चाहिँ $30,000 उनीहरूको एकाउन्टमा हालिदिन्छ प्लस अनि एभ्री मन्थ भत्ता भनेर चाहिँ $1,000 चाहिँ आजीवन आउँछ। अब मैले त्यसरी चाहिँ मलाई चाहिँ चाहिँ मतलब एउटा रिवार्डको हिसाबमा मैले त्यसरी मागेको पनि छैन सरकारसँग होइन, मैले बस यति मात्र भन्न खोजेको हो कि अब जुन अब नेक्स्ट अपकमिङ गेमको लागि चाहिँ हामीले कुन हिसाबमा जाने एउटा सरसल्लाह जुन एउटा सुझावको लागि चाहिँ मैले अपेक्षा राखेको छु।
अब यो अन्तर्राष्ट्रिय स्तरसम्म तपाईँ पुगिरहँदाखेरि तपाईँले अफरहरू चाहिँ कतिको आइरहेछ अन्तर्राष्ट्रिय स्तरबाट नेपालको एकजना नेपाली खेलाडीको?
बाहिरबाट चाहिँ आएको छ होइन, अब बाहिरबाट आएको भनेर चाहिँ अब जस्तै अब जुन अब इन्डियाबाट एकचोटि लास्ट टाइम मलाई चाहिँ एउटा अफर आएको थियो, अब जस्तै त्यो एउटा कम्पनी संस्थाबाट चाहिँ कस्तो खालको कुरा आयो भन्दाखेरि कन्ट्र्याक्ट आयो भन्दाखेरि मलाई चाहिने जति स्रोत आय स्रोत सबै चाहिँ मतलब त्यो कम्पनीबाट चाहिँ बिहोर दिने होइन, अनि एभ्री मन्थ कति अब उनीहरूको चाहिँ एउटा कन्ट्र्याक्ट अनुसार भत्ता पनि दिने होइन, अब एभ्री मन्थ चाहिँ 25 लाखदेखि 35 लाखसम्मको चाहिँ उनीहरूले चाहिँ स्पोन्सरहरू गरेर चाहिँ अनि त्यहाँ सबै खाने पिउने बस्ने अनि जति पनि सप्लिमेन्टहरू छ सबै उनीहरूले चाहिँ मतलब डाइटहरू सबै उनीहरूले उपलब्ध गराएर चाहिँ त्यो हिसाबमा अगाडि बढ्ने। तर मलाई चाहिँ उनीहरूले के भन्यो भन्दाखेरि महेश महर्जनले खेल्ने बेलामा चाहिँ उनीहरूको आफ्नो देश भारतको चाहिँ रिप्रेजेन्ट गरेर खेल्नुपर्छ भनेर भन्यो। अब त्यो कुरा त अलिकति जायज नै भएन किनभने अब मैले अहिलेको टाइम 20-22 वर्षको अन्तरालमा भारतको चाहिँ मतलब भारत भन्ने देशको चाहिँ रिप्रेजेन्ट गरेर चाहिँ म अगाडि बढेको डेफिनेटली होइन होइन। अब पहिलादेखि नेपालमै नेसनल गेमहरू खेलेर नेपालकै प्रतिनिधि गरेर यहाँसम्म पुगिसकेपछि त्यो त्यहाँसम्म जाने त कुरै हुनु, बरु म गेमै खेल्न छोडिदिन्छु त्यो त्यो त्यस्तो कुरा चाहिँ हुँदैन होइन। अनि मैले तिनीहरूलाई बरु स्पोन्सर गर्नु छ भने बरु कुनै एउटा उनीहरूको प्रडक्टको या कुनै उनीहरूको क्लबको चाहिँ म ब्रान्डिङ गरिदिन सक्छु, तर त्यो त्यसरी चाहिँ देशकै रिप्रेजेन्ट गरेर चाहिँ म त्यसरी खेल्न सक्दिनँ भने मैले अफर गरिदिन्छु।
हजुर, नेपालको खेलाडीहरूको विषयमा कुरा गर्दाखेरि के हुन्छ भने जसरी पहिले फुटबल खेलाडीहरू पनि आफ्नो क्यारियर बनाइसकेपछि लास्टमा भविष्य अथवा आफ्नो फ्युचर चाहिँ सेक्योर नभएपछि पलायन भएको अवस्था पनि छ होइन। अब यहाँले अहिले आफ्नो क्यारियर यहाँसम्म ल्याउनुभयो, 20-22 वर्षको एउटा मेहनतले विश्वलाई पनि चिनाउन सफल हुनुभयो, अबको तपाईँको क्यारियर यसबाट भनौँ न पलायन हुने अवस्था आउन सक्ला कि नसक्ला के देख्नुहुन्छ?
पलायन हुन सक्ने सम्भावना पनि धेरै छ होइन, किनभने अब अब जुन हामीले यो स्पोर्ट्समा चाहिँ कुनै पनि स्पोर्ट्स अहिलेसम्म कुनै पनि स्पोर्ट्स नेपालमा चाहिँ कसैले पनि गर्न नसकेको कुरा चाहिँ हामीले चाहिँ यो फिटनेस एन्ड बडी बिल्डिङ अब यो भनेको अब एकल चाहिँ मेहनत
प्रयासले
गरेर चाहिँ अगाडि बढेको हो. अब फुटबलमा टिम हुन्छ तपाईँको, क्रिकेटमा सबैको एउटा आफ्नै टिम हुन्छ होइन. अब यसमा चाहिँ अब निरन्तर एक्लै आफैले गर्नु परेकोले चाहिँ गर्नुपर्ने भएकोले चाहिँ अलिकति अगाडि बढ्न चाहिँ धेरै गाह्रो हुन्छ. अघि मैले अघि पनि भने अब यसरी यसलाई चाहिँ निरन्तर दिनको लागि चाहिँ अब यो विषयमा चाहिँ विस्तृत रूपमा जानकारी लिएर अगाडि नबढेसम्म चाहिँ हामी चाहिँ पछि चाहिँ यो खेल चाहिँ नेपालबाट पलायन हुन्छ हुँदैन भन्न चाहिँ सकिँदैन.
तपाईँ काठमाडौँमा बसोबास गर्नुमा भएको मान्छे, काठमाडौँमा तपाईँ जस्ता थुप्रै फिटनेस सेन्टरमा यसरी जाने होइन अभ्यास गर्नेहरू धेरै होलान्, त्यहाँदेखि बिलियन्ससम्म आउँदाखेरि बिलियनमा पनि पछिल्लो समयमा युवाहरूले फिटनेस सेन्टरमा आकर्षण बढाएका छन्, इभन आफ्नो स्वास्थ्यको लागि पनि धेरै मान्छेहरू चाहिँ फिटनेस सेन्टरमा जाने गरेका छन्. के देख्नुहुन्छ यहाँ चाहिँ काठमाडौँ र बिलियन्सको वातावरणमा यो बडी बिल्डिङ फिटनेस सेन्टरको विषयमा चाहिँ यहाँले के अनुभव गर्नुभएको छ?
अब यो काठमाडौँ मात्रै होइन नेपालभरि नै यो फिटनेस एन्ड बडी बिल्डिङ पहिलाभन्दा मोर देन 20-25 टाइम्स चाहिँ अगाडि बढेको छ होइन. अब पहिला फिटनेस क्लबहरू भनेकै काठमाडौँमा 2-3 मात्र थियो होइन, यहाँभन्दा 8-10 वर्ष अगाडि. अब अहिलेको कम्पेयरमा आएर चाहिँ घरै पछि तपाईँको फिटनेस क्लबहरू भइसक्यो, फिटनेस क्लब प्लस फिटनेस इक्विपमेन्टको स्टोरहरू, जस्तै फिटनेस चोइसहरू भयो, त्यसै गरी सप्लिमेन्ट स्टोर डाइट नेपालहरू भयो होइन. यो यसरी चाहिँ मतलब चाहिँ फिटनेस रिलेटेड सम्बन्धी चाहिँ क्लबहरू र तपाईँको सप्लिमेन्ट स्टोरदेखि लिएर इक्विपमेन्ट स्टोर सबै कुरा चाहिँ एकदमै चाहिँ ऱ्यापिड रूपमा चाहिँ अगाडि बढ्यो. तर अब एउटा क्वालिफाइड ट्रेनर छैन, त्यो चाहिँ खास किन भन्दाखेरि अब यो क्वालिफाइड ट्रेनरको लागि चाहिँ हामी खेलाडीहरू किनभए आफै बाहिर गएर ट्रेनिङ लिनु पऱ्यो, किनभए कोही कुनै संस्थाले चाहिँ बाहिरबाट ट्रेनरहरू ल्याएर नेपालमा ट्रेनिङ गराउनु पऱ्यो. अब बाहिरबाट यहाँ नेपालमा ल्याएर ट्रेनिङ गराउने त्यो भनेको असम्भव नै हो, किनभने बाहिरको मान्छेहरूलाई त्यो म्याक्सिमम् रेन्जमा पे गर्दाखेरि त्यो चाहिँ हामीले बजेट चाहिँ एकदमै उनीहरूको एकदम हाई हुन्छ होइन. अनि त्यो भएको हिसाबले चाहिँ अब हामी आफै चाहिँ बाहिर गएर चाहिँ ट्रेनिङ गर्नुपर्ने हुन्छ, अनि बाहिर गएर ट्रेनिङ गर्न जाने खेलाडीहरू धेरै छैन, 2-3 जना 3-4 जना मात्र आउन नै भन्न मिल्छ होइन. अब 2-3 जना खेलाडीहरू जुन क्वालिफाइड ट्रेनरहरू छ उनीहरूले नेपालभरिको सबै क्लबहरूमा चाहिँ उनीहरूले चाहिँ जुन एउटा कसरी व्यायाम गर्ने, अनि कुनै इन्जुरिज भएको मान्छेलाई कसरी चाहिँ व्यायाम गराउने, अनि कस्तो खालको बडी फर्मले कस्तो खालको डाइट खाने, कस्तो खालको सप्लिमेन्ट खाने, कस्तो खालको इक्विपमेन्टहरू हुन्छ, कस्तो खालको इक्विपमेन्टहरू युज गर्ने, त्यो विषयमा चाहिँ सबैमा चाहिँ त्यो जानकारी पाउन धेरै गाह्रो हुन्छ. अब हुन त मैले अब अहिलेको टाइममा आएर फाइनल्ली मैले चाहिँ हाम्रो जुन अस्ट्रेलिया गभर्मेन्टबाट चाहिँ स्वीकृति प्राप्त लिएर चाहिँ प्राप्त गरेर चाहिँ मैले एसएसआई ट्रेनिङ स्पोर्ट्स साइन्स इन्स्टिट्युट भनेर चाहिँ जुन हाम्रो अस्ट्रेलियाबाट एउटा चाहिँ मैले चाहिँ ट्रेनिङ ल्याएको छु. अब यसमा हाम्रो फर्स्ट चाहिँ मतलब सेमिनारमा चाहिँ हाम्रो 30 जना चाहिँ मतलब ट्रेनर ट्रेनर जस्तै मतलब ट्रेनरहरूलाई नै ट्रेन गर्ने हिसाबले चाहिँ उनीहरूलाई चाहिँ एउटा क्वालिफाइड ट्रेनर सर्टिफाइड ट्रेनर बनाउनको लागि चाहिँ हामीले चाहिँ मैले चाहिँ यो ल्याएको छु अहिले नेपालमा. अब यसरी नै अब हामी अगाडि बढ्न सकिन्छ. तर जुन हिसाबमा चाहिँ मान्छेले चाहिँ फिटनेस गर्छु भनेर चाहिँ क्लब जान्छन् त्यो चाहिँ घरै पछिदेखि हुन्छ, तर त्यो फिटनेस गर्ने भनेको स्वयं आफ्नो लागि मात्र भयो. तर हामीले आफ्नो देश आफ्नो राज्यको लागि सोच्ने हो भने चाहिँ
व्यावसायिक रूपमा
अगाडि बढेर नेसनल र इन्टरनेसनल गेमहरू खेलेर हामी इन्टरनेसनल एरियामा नपुगेसम्म नेपाल भन्ने देशको नाम ल्याउन धेरै गाह्रो हुन्छ. र अझै पनि लास्ट टाइम मैले अहिलेसम्ममा 9-10 वटा 10-12 वटा जति मैले इन्टरनेसनल गेमहरू खेलिसकेँ, अनि बाहिरको कन्टेस्टमा मैले चाहिँ हेर्दाखेरि चाहिँ अब बाहिर खेलाडीहरू सोध्छ नि त अब अलिकति जो फर्महरू चेन्ज भइसकेपछि अलिकति डिफ्रेन्ट देखिसकेपछि वेयर आर यु फ्रम नर्मल्ली होइन, अब नामहरू कहाँबाट आएको भनेर सोद्धाखेरि नेपालबाट भन्ने नेपाल भन्ने देशको नामै पनि थाहा छैन उनीहरूलाई अझै पनि होइन. वर्ल्ड गेम जस्तै फुटबल क्रिकेट त्यत्रो चाहिँ हामी अगाडि बढिसकेका छौँ, इभन फिटनेस एन्ड बडी पनि हामी त्यत्रो अगाडि बढिसकेका छौँ, अझै पनि हाम्रो देश नेपाल भनेर जुन हाम्रो बाहिर इन्टरनेसनल एरियामा जाने बेलामा त्यहाँको मान्छेहरूलाई नेपाल भन्ने देशको नामै थाहा छैन, त्यो तरकारीको नाम हो कि फलफुलको नाम हो थाहा छैन तिनीहरूलाई होइन. अब त्यसै गरी अब सबैलाई चाहिँ नेपाल हामी नेपालीहरू यस्तो हुन्छौँ, हामी नेपालीहरूको हामी नेपालीहरू यतिसम्म गर्न सक्छौँ भनेर देखाउनको लागि त इन्टरनेसनल एरियामै उभिनुपर्ने भयो, जसमा चाहिँ विभिन्न च्याम्पियनसिपहरू चाहिँ भएर चाहिँ च्याम्पियनसिपमा हामीले पार्टिसिपेट गरेर त्यसमा सबैभन्दा टप ल्याउनु पऱ्यो. अब मिस्टर वर्ल्डसम्म हामीले ल्याउन सक्यौँ, अब योभन्दा माथिल्लो दर्जाको गेम भनेको चाहिँ मिस्टर युनिभर्स हो, मिस्टर वर्ल्डबाटै फेरि सेलेक्सन गरेर एकजना मिस्टर युनिभर्स जाने हो, त्यो एउटा मेरो सपना छ. अब त्यसको लागि अगाडि बढ्नको लागि चाहिँ म प्रेरित गर्दैछु.
हजुर, त्यो तपाईँको सपना पुरा होस्, हाम्रो शुभकामना छ. र अब फेरि मैले अघि पनि भने तपाईँले एउटा ट्रेनिङ सेन्टर पनि खोल्न लाग्नु भएको छ होइन, पक्कै पनि यो तपाईँले ट्रेनिङ सेन्टर खोल्दाखेरि त्यहाँका बडी फिटनेस सेन्टरमा आउने इक्विपमेन्टहरू पनि बाहिरबाटै मगाउनु पर्ने हुन्छ, सप्लिमेन्टहरू पनि बाहिरबाटै मगाउनु पर्ने हुन्छ होइन, हरेक चिज चाहिँ हामी परनिर्भर छौँ. नेपालमै यस्तो विकास गर्न सक्ने अवस्था छ कि छैन, होइन त्यस्ता वस्तुहरूको चाहिँ विकास हुन सक्ला कि नसक्ला, यहाँको फिटनेस सेन्टर सञ्चालन भएपछि त्यसको चाहिँ हामीले नेपालमै उत्पादन गर्न सक्ने अवस्था चाहिँ आउन सक्ला कि नसक्ला?
त्यो उत्पादन गर्न सक्ने उत्पादन गर्न सकिन्छ होइन, तर जुन हिसाबमा ऱ्यापिड हिसाबमा चाहिँ अगाडि बढ्नुपर्ने अगाडि ग्रोथ हुनुपर्ने त्यो चाहिँ हुँदैन। अब एउटा जिम सेटको लागि चाहिँ हामीले इभन नेपालमा पनि त्यस्तो फ्याक्ट्रिजहरू छ जुन चाहिँ जुन इक्विपमेन्ट चाहिँ बाहिरको हेरेर चाहिँ त्यही हिसाबमा त्यही डिजाइनमा चाहिँ नेपालमा बनाउनु पनि छ, तर त्यसको लागि एकदमै टाइम लाग्छ होइन। अब एउटा जिमको टोटल इक्विपमेन्ट सेट गर्नुको लागि चाहिँ मोर देन 2-3 महिना जति लाग्छ। अब त्यो 2-3 महिनासम्म हामी वेट गरेर बस्नुभन्दा अब बाहिरबाट गऱ्यो भने 12-15 दिनमा आइपुग्छ सामान कन्टेनरमा होइन, त्यो भएन सजिलो हुनुभयो। अब जस्तै सप्लिमेन्ट्सहरू पनि त्यो भनेको सबै ल्याब टेस्ट गरेर जुन रिक्वायर जति चाहिन्छ मतलब हाम्रो शरीर ह्युमन बडीलाई जति चाहिन्छ त्यो अनुसार चाहिँ उनीहरूले ल्याब टेस्ट गरेर त्यो पर्याप्त मात्रामा मात्र राखेर चाहिँ त्यो हिसाबमा इन्भेन्ट गर्ने हुन्छ। अब त्यो हाम्रो जुन त्यो सप्लिमेन्ट चाहिँ जेनेरेट गर्ने त्यस्तो खालको साइन्टिस्टहरू नेपालमा छैन। अब त्यो किनभने बाहिरबाट हायर गरेर ल्याउनु पऱ्यो, बाहिरबाट हायर गरेर ल्याउने बित्तिकै फेरि नेपालमा त्यति एकदम धेरै मात्रामा चाहिँ सप्लिमेन्टहरू युज गर्ने मान्छेहरू पनि छैन। इभन स्टिल अहिलेको 21st सेन्चुरीमा आएर मान्छेहरूले के भन्छ भन्दाखेरि हामीले कुनै सप्लिमेन्टहरू जस्तै एमिनो एसिडहरू क्रिएटिनहरू जस्तै व्हे प्रोटिनहरू खायो भने किडनी बिग्रिन्छ हुन्छ होइन। अब त्यो भनेको एउटा डाइट्री सप्लिमेन्ट हो, मान्छेहरूले बुझ्दैन होइन। अब डाइट्री सप्लिमेन्टलाई उनीहरूले चाहिँ एउटा खानाको सब्स्टिट्युट भनेर लिन्छ, त्यो डेफिनेटली खानाको सब्स्टिट्युट होइन। सप्लिमेन्ट खायो भने हामीले खाना खानु पर्ने चाहिँ होइन, खाना खाएको खानालाई हामीले पचाउनको लागि हाम्रो सप्लिमेन्ट खाने हो होइन। सो द्याट कि त्यसले त्यो जुन हामीले खाएको खाना चाहिँ चाँडै डाइजेस्ट भएर हाम्रो शरीरमा चाँडै लागोस् त्यो हिसाबमा मात्र हो खाने। अब त्यसलाई चाहिँ एउटा नेगेटिभ वेमा हिँड्ने पनि मान्छेहरू छन् होइन। अब यस्तो सोचले चाहिँ जुन हाम्रो यो इक्विपमेन्ट र व्यायाम र सप्लिमेन्टकोमा चाहिँ हामीले अगाडि बढ्न चाहिँ धेरै गाह्रो हुन्छ।
पक्कै पनि यहाँको मेहनत र यहाँको लगनशीलता, यहाँको भनौँ न जुन हिसाबले इमान्दारिता खास त यहाँले लाग्नुभयो त्यसले नेपाललाई पनि चिनायो। अब चाहिँ यहाँले अघि भने जस्तै अब मिस्टर युनिभर्समा सम्म पुग्ने प्रतिस्पर्धा गर्ने एउटा सपना पनि छ र यसलाई तपाईँले अहिलेसम्म जहाँसम्म पुग्नु भएको छ आइपुग्नु भएको छ त्यहाँसम्म आइपुग्दाखेरि नेपाल सरकारको सहयोग चाहिँ कतिको प्राप्त गर्नुभयो यहाँले?
अब सहयोग भनेर चाहिँ हाम्रो चाहिँ नर्मली चाहिँ कस्तो हुन्छ भन्दाखेरि नेपाल खेलकुद परिषदबाट जुन हाम्रो नेपाल बडिङ एसोसिएसन छ त्योसँग संलग्न छ
राष्ट्रिय खेलकुद परिषद,
अनि हामीले यो गेमको प्रिपरेसनमा चाहिँ हाम्रो क्लोज क्याम्पहरू भयो होइन। क्लोज क्याम्प भनेको जुन गेमको लागि चाहिँ स्पेसली फोकस गरेर चाहिँ ट्रेनिङहरू गरिन्छ, डाइटहरू खाइन्छ होइन। त्यो भनेको नर्मली 2-7 महिनाको हुन्छ, त्यो टाइम पिरियड भयो। अनि त्यसपछि जति पनि खर्चहरू लाग्छ जस्तै हामी यहाँ नेपालबाट कुनै कुन देशमा चाहिँ मतलब च्याम्पियनसिप हुँदैछ, च्याम्पियनसिपमा आउने जाने खर्च र त्यहाँ बस्ने सबै रेजिस्ट्रेसनहरू चाहिँ सबै अहिलेसम्म चाहिँ हाम्रो नेपाल बडी बिल्डिङ एसोसिएसनले नै गर्दै आएको छ। त्यो बाहेक चाहिँ प्रिपरेसनको जति पनि चाहिँ मतलब खर्चहरू छ त्यो स्वयं हामी आफै खेलाडीले चाहिँ नै मतलब बिहोर्नु परिरहेको छ होइन। अब गेमहरू भनेको चाहिँ नर्मली वर्षमा चाहिँ तपाईँको इन्टरनेसनल गेम 3-4 वटा र चाहिँ मतलब चाहिँ नेसनल गेमहरू 3-4 वटा भइरहेको हुन्छ होइन। त्यो त्यसमा हामीले सेलेक्सन गरेर खेल्ने हो, वर्षमा कतिवटा गेम खेल्ने, अब म्याक्सिमम 2-3 खेले राम्रो हो, त्योभन्दा धेरै खेल्यो भने बडीलाई पनि धेरै स्ट्रेस हुन्छ होइन। अब त्यो 2 गेम खेल्नको लागि नै जुन मतलब पर्याप्त रूपमा चाहिँ हामीलाई चाहिँ बजेट आउनुपर्ने जुन हामीले चाहिँ खर्चको हिसाबमा त्यो भनेको एकदम हाई रेन्जमा छ। अब इभन मैले अस्ति वर्ल्ड गेममा 12-15 लाख रुपियाँ खर्च गरेँ, अब त्यसको रिटर्न मैले सोचेको चाहिँ छैन, मलाई चाहिँ यति नै चाहिन्छ भने मैले सोचेको छैन। किनभने अब मेरो एउटा सोच के छ भन्दाखेरि आफूले आफूलाई चाहिँ देश र राज्य र सरकारले चाहिँ के दियो भनेर सोच्ने भन्दा पनि मैले चाहिँ आफ्नो देशलाई के दिन सक्छु भन्ने खालको चाहिँ सोच भएको मान्छे हो म होइन।
तपाईँहरूले त्यहाँबाट जितेर आइसकेपछि सरकारबाट चाहिँ आश्वासन के पाउनु भएको छ?
अब त्यस्तै खासै चाहिँ त्यस्तो चाहिँ एउटा उनीहरूले चाहिँ बोलाएर चाहिँ त्यो ऊ चाहिँ छैन होइन। तर नर्मली चाहिँ अहिलेको लागि चाहिँ जुन अस्ति क्रिकेटमा जितेर आउनुभयो नि आइपिएलमा, त्यसमा चाहिँ अब 11 खेलाडीलाई 55 लाख रुपियाँ छुटाएको हिसाबमा चाहिँ अब हाम्रो यो फिटनेस एन्ड बडिङलाई पनि अब एज अ सिङ्गल यो चाहिँ गोल्ड मेडलको हिसाबमा चाहिँ उनीहरूलाई जस्तै चाहिँ मलाई पनि 5 लाख रुपिस दिने चाहिँ एनाउन्स गर्नुभएको थियो। अब त्यो अहिलेसम्म चाहिँ मैले हात पारेको छैन, अब उनीहरूले चाहिँ एउटा विशेष कार्यक्रम राखेर चाहिँ त्यो प्रदान गरेको छु भन्ने चाहिँ कुरा भइरहेको छ।
हुन्छ, हुनसक्छ यहाँलाई त्यो समय दिएर हामीसँग आएर यहाँले कुराकानी गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
थ्याङ्क यू।
हजुर, उहाँ हुनुहुन्थ्यो विश्व च्याम्पियन शारीरिक सुगठनमा 2018 विश्व च्याम्पियन हुनुभएका महेश्वर महर्जन हामीसँग कुराकानी गर्दै। कार्यक्रम आजको सन्दर्भको आजको समय सकिएको छ, भोलि बिहान फेरि अर्को विषय र सन्दर्भका साथ हामी उपस्थित हुनेछौँ। तबसम्मका लागि प्रविधिका आनन्दलाई धन्यवाद दिँदै म निरज पिठाकोटी पनि बिदा हुन्छु। नमस्कार।